ये बयान आपकी खिदमत में www.muftiahmedkhanpuri.com की तरफ से पेश किया जा रहा है।
अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नुमिनु बिही व नतवक्कलु अलैहि ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فنبي سيد الخدري رضي الله تعالى عنه قال النبي صلى الله تعالى عليه وسلم من أكل طيبا وعمل في سنة وأمن الناس بوائقه دخل الجنة فقال رجل يا رسول الله إن هذا اليوم في الناس لكثير فقال سيكون في قرون بعدي أو كما قال عليه الصلاة والسلام. یہ ترمذی شریف کی ایک روایت ہے جو آپ کے سامنے پڑھی گئی، جس کی روایت کرنے والے صحابی حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ ہے، جن کا نام ہے سعد اور ان کے والد بزرگوار کا نام ہے مالک بن سنان رضی اللہ تعالیٰ عنہ، وہ بھی صحابی غزوہ بدر میں شریک ہوئے، اور جب نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو زخم لگا اور اس میں سے خون بہنے لگا تو بے چین ہو کر دوڑے ہوئے آئے اور اپنی زبان سے اس خون کو صاف کیا. نبی کریم صلی اللہ تعالی علیہ وسلم نے فرمایا مجھو، یہ خون جو آپ کے منہ میں پہنچا ہے اس کو اگل دو. انہوں نے کہا واللہ لا امجہ ابدا، اللہ کی قسم میں نہیں اگلوں گا. وہ اس کو پی گئے. تو نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا من خالط دمہ دمی لا تمسہ النار، جس کے خون کے ساتھ میرا خون مل گیا جہنم کی آگ اس کو نہیں چھوئے. پھر اسی غزوہ احد کے اندر وہ شہید ہوئے. اس وقت حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ کی عمر 13 سال کی تھی. غزوے میں شرکت کے لیے جن نوجوانوں نے اپنے آپ کو پیش کیا تھا اور ان کی عمر 15 سال کی نہ ہونے کی وجہ سے نبی کریم صلی اللہ تعالی علیہ وسلم نے ان کو غزوے میں شرکت کی اجازت نہیں دی, ریجیکٹ کیا, ان میں حضرت ابو سعید خدری رضی اللہ تعالی عنہ بھی ہیں. فرماتے ہیں کہ احد میں مسلمانوں کو جو نقصان پہنچا, مدینہ میں جو خبر پہنچی, ہم لوگ شام کو میدان احد کی طرف روانہ ہوئے. راستے میں میں نے دیکھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم واپس گھوڑے پر سوار ہو کر تشریف لا رہے ہیں. میں نے دیکھا آپ صلی اللہ علیہ وسلم کے دونوں رخسار کے اوپر سیاہ نشان ہے, کیونکہ یہاں حضور صلی اللہ علیہ وسلم کی جو لوہے کی ٹوپی تھی جس کے ذریعے سے سر اور چہرے کی لڑائی کے موقع پر حفاظت کی جاتی ہے, اس کی دو کڑیاں آپ کے دونوں مبارک رخسار میں گھس گئی تھی. جنگ کے بعد حضرت جو ہے ابو عبیدہ ابن جراح رضی اللہ تعالیٰ عنہ نے ان کو اپنے دانتوں سے نکالا, پہلی کڑی نکالی آگے کا ایک دانت گر گیا, دوسری نکالی دوسرا دانت گر گیا. لیکن عام طور پر ایسا ہوتا ہے کہ آگے کا دانت گرتا ہے تو آدمی کا چہرہ جو ہے بدصورت معلوم ہوتا ہے, لیکن لکھا ہے کہ ان دونوں دانت گرنے کے بعد ان کا چہرہ اور زیادہ خوبصورت ہو گیا, اور جو ہے اور آپ کی پیشانی مبارک کے اوپر پتھر لگا تھا اس کی وجہ سے وہ بھی زخمی ہوئی تھی, اور آپ کے نچلے ہونٹ پر دائیں طرف یہاں ایک پتھر لگا تھا جس کی وجہ سے اس کے ساتھ جو دانت ہے یا دندان مبارک وہ نوکیلا, پہلا دانت جو ہے یہ دونوں آگے کے دانتوں کے ساتھ والا, اس کا ایک حصہ ٹوٹ گیا تھا. پورا دانت تو شہید نہیں ہوا, کچھ ٹوٹا تھا, اور اس کی وجہ سے آپ کا ہونٹ مبارک بھی زخمی ہوا تھا. یہ زخم لڑائی کے بعد حضرت فاطمہ رضی اللہ تعالی عنہا نے ان زخموں کو دھویا, حضرت علی ڈال کے اندر پانی لا رہے تھے اور حضرت فاطمہ رضی اللہ تعالی عنہا دھو رہی تھی. پانی سے دھونے کی وجہ سے زخم کا خون بند ہونے کی بجائے اور جاری ہو گیا. حضرت فاطمہ رضی اللہ تعالی عنہا نے چٹائی کا ایک ٹکڑا جلا کر اس کی راکھ ان زخموں کے اندر بھر دی تھی. تو حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں نے دیکھا کہ دونوں رخسار مبارک پر سیاہ نشان ہے درہم کے برابر, پیشانی پر بھی سیاہ نشان ہے. میں جب قریب پہنچا تو میں نے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم, چونکہ آپ تو گھوڑے پر سوار تھے, آپ کے گھٹنے مبارک کو بوسا دیا, اور حضور نے مجھے دیکھ کر کے فرمایا سعد, یعنی سعد ہو؟ میں نے کہا بے ابی وانت, بے ابی و امی, نام یا رسول اللہ, میرے ماں باپ آپ پر قربان, جی ہاں میں سعد ہوں. حضور نے فرمایا آجرک اللہ فی ابی, اللہ تعالیٰ تمہارے باپ کے معاملے میں تم کو اجر اور ثواب عطا فرمائے, کیونکہ وہ شہید ہو گئے تھے. تو یہ حضرت ابو سعید خدری, اور بھی ان کے بڑے واقعات ہیں, اور ان کی والدہ ام سلیم رضی اللہ تعالیٰ عنہ وہ بھی صحابیہ ہیں, ان کا بھی مستقل تذکرہ امام بخاری رحمۃ اللہ علیہ نے غزوہ احد کو بیان کرنے کے لیے جو 12 باب قائم کیے ہیں, ایک مستقل عنوان باب ذکر ام سلیم رضی اللہ تعالیٰ عنہ سے نام سے کہ انہوں نے اندر کیا ہے. بہرحال یہ حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ اس روایت کے راوی ہیں, فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا من اکل طیبا, جس نے حلال اور پاکیزہ روزی کھائی, وعمل فی سنتی, اور سنت کے مطابق عمل کیا, وَأَمِنَ النَّاسُ بَوَائِقَهُ, اور لوگ اس کی طرف سے پہنچنے والی ایزاؤں اور تکلیفوں سے مامون رہے, دخل الجنہ, ایسا آدمی جنتی ہے. اس پر مجلس میں موجود ایک آدمی نے عرض کیا کہ اللہ کے رسول ان هذا اليوم في الناس لكثير, ऐसे लोग तो आजकल बहुत हैं, जाहिर है सहाबा के तबके में और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के बाबरकत जमाने में ऐसे लोग नहीं होंगे, ज्यादा तो कब होंगे। उस पर हुजूर सल्लल्लाहु अलैहि वसल्लम फरमाया सयकून फी कुरूनिम बाली, बाद के जमानों में भी इंशाल्लाह ऐसे लोग होंगे। बहरहाल अपने इस इरशाद में नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने जन्नती बनने का एक बहुत मुख्तसर नुस्खा शॉर्ट फॉर्मूला बता दिया है। तीन चीजें, हलाल पाकीजा रोजी, सुन्नत पर अमल का एहतमाम और लोगों को अपनी तरफ से पहुंचने वाली ईजाओं से मामून और महफूज रखना। आज मैं इस पहला जो हिस्सा है हलाल और पाकीजा रोजी जिसने खाई उससे मुतालिक कुछ बातें अर्ज करना चाहता हूं। हलाल और पाकीजा रोजी ये यूं समझिए कि किसी भी पाकीजा माशरे की एक बुनियाद की हैसियत रखती है। किसी भी माशरे और सोसाइटी का बनाव और बिगाड़, फसाद और सलाह और उसका दुरुस्त होना ये जिन चीजों के ऊपर मौकूफ है उनमें से एक बहुत अहम चीज कमाई। कमाई, हलाल कमाई अगर है तो वो सोसाइटी बहुत नेक और शरीयत के मुताबिक हो, और अगर खुदा ना खास्ता कमाई में कमी आ गई, बिगाड़ आ गया, तो वो सारा बिगाड़ वहीं से शुरू होता है। पहले पेट खराब होता है, बाकी कुछ दूसरा खराब होता है। तो ये हलाल और पाकीजा रोजी जो है वो किसी भी माशरे, किसी भी सोसाइटी और किसी भी समाज के गोया बनने की बड़ी बुनियादों में से एक बुनियाद है। इसीलिए नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसकी तरफ अपने इरशादात के जरिए से खास तौर पर मुतवज्जे फरमाया। आप लास्म का इरशाद है कसबुल हलाल फरीजतुन बादल फरीजा, पाकीजा हलाल रोजी कमाना ये इस्लाम के बुनियादी फराइज के बाद एक अहम फरीजा है। इस्लाम के पांच बुनियादी फराइज हैं, हर मुसलमान जानता है, नमाज, रोजा, हज, जकात और कलमे तैयबा जो है कलमे शहादत। ये पांच बुनियादी अरकान के बाद हुजूर ये तो उनको इसलिए पहले कहा कि रोजी कमाने में इनमें से किसी के ऊपर जद पड़नी नहीं चाहिए, ये भी याद रहे। इसीलिए हुजूर फरमाते हैं फरीजतुन बादल फरीजा, ये बुनियादी अरकान वो नंबर अव्वल पर है। उसके बाद रोजी पाक हलाल पाकीजा रोजी का नंबर आता है। बहरहाल उसका एहतमाम होना चाहिए। हलाल पाकीजा रोजी हजरत आयशा रजी अल्लाह ताला अन्हा फरमाती हैं कि दो आदमी अपनी अपने अहलो आयाल और अपने मुतालिकीन को हलाल और पाकीजा रोजी खिलाने के लिए मेहनत और मजदूरी करता है, कल मुजाहिदे फी सबीलिल्लाह, वो अल्लाह के रास्ते में जिहाद करने वाले की तरह है। उसको बड़ा ऊंचा मकाम दिया गया है। हलाल पाकीजा रोजी कोई मामूली चीज नहीं है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उसकी बड़ी ताकीद फरमाई। मुस्लिम शरीफ में हजरत अबू हुरैरा रदी अल्लाह तआला अन्हु की रिवायत है, नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इरशाद फरमाया इन्नल्लाह तय्यिबुन ला यक़बलु इल्ला तय्यिबा, अल्लाह की जात पाक है और वो पाकीजा और हलाल माल को ही कबूल करता है। जो आदमी अल्लाह के रास्ते में हलाल कमाई खर्च करे तो ही अल्लाह उसको कबूल करेंगे। हराम माल अगर कोई देता है तो अल्लाह के यहाँ वो कबूल नहीं होता। तिर्मिजी शरीफ की पहली रिवायत है ला तुक़बलु सलातुन बग़ैर तुहूरिन वला सदक़तुन मिन गुलूलिन, के बगैर पाकी हासिल किए हुए नमाज कबूल नहीं होती और हराम माल में से किया हुआ सदका कबूल नहीं होता। हजरत अब्दुल्लाह इब्न मसूद رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد نقل کرتے ہیں کہ جو آدمی حرام مال کماتا ہے تو اگر اس میں سے صدقہ کرتا ہے تو اللہ کے یہاں وہ صدقہ قبول نہیں کیا جاتا، اس میں سے وہ خرچ کرتا ہے تو اس میں اللہ تعالیٰ کی طرف سے برکت نہیں رکھی جاتی، اور اپنے پیچھے وہ مال چھوڑ کر کے جاتا ہے تو اس کا وہ مال اس کے لیے جہنم کا توشہ ہوتا ہے۔ یہ نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد حضرت عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ نقل کرتے ہیں۔ تو بہرحال حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا یہ ارشاد نقل فرماتے ہیں کہ ان اللہ طیب لا یقبل الا طیب، اللہ پاک ہے اور پاک اور حلال مال کو ہی قبول کرتے ہیں۔ جو آدمی صدقہ کرنا چاہے، اللہ کے راستے میں مال خرچ کرنا چاہے، اس کے لیے ضروری ہے کہ حلال اور پاکیزہ مال کو خرچ کرے، حرام مال کو اللہ تبارک تعالیٰ یہاں قبول نہیں کیا جاتا۔ دیکھو یہ ایسا نقطہ ہے، ایسا پوائنٹ ہے جس کو زمانے جاہلیت کے مشرک بھی سمجھتے تھے۔ حضور اکرم صلی اللہ تعالی علیہ وسلم کی جوانی کے زمانے میں جب نبی کریم صلی اللہ علیہ وسلم کی عمر مبارک 35 سال کی تھی، کعبۃ اللہ کی عمارت پرانی اور بوسیدہ ہو چکی تھی، ضرورت تھی کہ اس کو اثر نو بنایا جائے، چونکہ قریش ہی کعبۃ اللہ کے سب جو ہے حفاظت کرنے والے تھے۔ انہوں نے ایک جنرل میٹنگ بلائی قریش کے تمام قبیلوں کی، اور یہ مسئلہ اس میٹنگ کے اندر غور و فکر کے لیے پیش کیا گیا کہ کعبۃ اللہ کو نیا بنانا ہے، اور ہم لوگ چونکہ حلال حرام کی کوئی تمیز کرتے نہیں، حرام بھی جو ہے لے آتے ہیں، کھا لیتے ہیں، لوگوں کا مال چھین بھی لیتے ہیں، لوٹ بھی لیتے ہیں، یہ اللہ کا گھر ہے، اس کو بنانے میں حرام مال استعمال نہیں ہو سکتا، حلال ہی استعمال کرنا ہے۔ اس لیے جس کے پاس جتنا حلال مال ہو وہ لا کر کے پیش کرو۔ ٹھہراؤ پاس ہو گیا، تجویز پاس ہو گئی، چنانچہ جس کے پاس جتنا حلال مال تھا سب نے لا کر کے پیش کیا۔ جب جمع کیا گیا تو مسجد بنانے کے لیے جتنے بجٹ کی ضرورت تھی اتنا ہوا نہیں، کم رہا۔ تو ان لوگوں نے کعبۃ اللہ کی وہ عمارت جو حضرت ابراہیم علیہ نبینا والی صلاۃ والسلام نے بنائی تھی، جتنی لمبی اور جتنی چوڑی، اس کے اندر سے کم کر دیا، اور کم کر کے اس کو بنایا، لیکن حرام مال استعمال کرنا گوارا نہیں کیا۔ یہ سمجھنے کی چیز ہے کہ دیکھو مشرک ہیں، شرک کی غلاظتوں میں ملوث ہیں، لیکن اللہ کے گھر کو اندر حرام مال نہیں آنا چاہیے۔ آج کا مسلمان جب کوئی مسجد کے لیے آئے گا، مول صاحب اسے چال سے کہ نہیں ہم کیوں پوچھ کر کے، حالانکہ جو لوگ ذمہ دار ہیں ان کو بھی شریعت نے اس بات کا پابند بنایا ہے کہ مسجد کی تعمیر کے اندر حرام مال یا مشتبہ مال، مشتبہ یعنی ڈاؤٹ فل، جو خالص حرام تو نہیں ہے لیکن اس میں حرام کی ملاوٹ ہے، ایسا مال بھی مسجد کی تعمیر میں استعمال نہیں ہونا چاہیے۔ بہت سال پہلے کا قصہ ہے، ہمارے حضرت رحمۃ اللہ علیہ پہلے دابیل تشریف لاتے تھے، 8-10 روز قیام ہوتا تھا ہمارے مدرسے میں، اور گجرات کے قریب کے مدارس میں جانا بھی ہوتا تھا۔ تو ایک جو ہے بڑا قصبہ ہے ہمارے مسلمانوں کا، وہاں مسجد کی تعمیر ہو رہی تھی، ایک صاحب سیٹ صاحب جو ہے انہوں نے کہا میں ہی بناؤں گا، کسی اور کا پیسہ اس میں نہیں۔ خیر گاؤں کے لوگوں نے ان کی بات منظور کر لی، مسجد تعمیر ہو رہی تھی اور اس کا سلیب پڑ گیا، پر اتفاق یہ ہوئی کہ وہ سلیب جو ہے وہ ٹوٹا۔ یہ تو اچھا ہوا کوئی مزدور اس میں دبا نہیں किसी की मौत नहीं हुई। उस जमाने में हजरत डाबेल तशरीफ लाए हुए थे, वहां भी जाना हुआ, लोगों ने दुआ के लिए हजरत को वहां दावत दी, हजरत तशरीफ ले गए। हजरत ने चुपके से एक आदमी के कान में कहा कि इनसे कहो कि मस्जिद की तामीर में जो है ना जरा हलाल माल इस्तेमाल करें। ये गोया उसका असर था। खैर, तो बहरा मैं ये अर्ज करना चाहता हूं कि ये अल्लाह के यहाँ हराम कबूल नहीं होता, ये एक ऐसी बात थी जिसको मक्का के मुशरिकीन भी जानते थे, इसीलिए तो उन्होंने ये तजवीज पास की कि काबतुल्लाह की तामीर में हलाल माल ही इस्तेमाल होगा। और उन्होंने हलाल माल कम होने की वजह से काबतुल्लाह की वो इमारत जितनी लंबी चौड़ी सैयदना हजरत इब्राहिम अला नबीना वाली सलाम ने बनाई थी उसमें कमी करना तो गवारा किया, लेकिन हराम माल इस्तेमाल करना गवारा नहीं। ये जो आप हतीम देखते हैं ना, जो लोग हज में जाते हैं, काबा के एक तरफ जो है वो एक नीम दायरे की शक्ल के अंदर, अर्ध गोलाकार की शक्ल के अंदर एक दीवार बनी हुई है जो वो उसको हतीम कहा जाता है। तो ये उधर की काबतुल्लाह की जो दीवार है उससे दीवार से लेकर 6 हाथ यानी 9 फिट का हिस्सा जो है वो काबतुल्लाह के अंदर दाखिल था, लेकिन कुरैश जो है उनके पास पैसा नहीं था, इसलिए उन्होंने उसको बना नहीं पाए, वो खुला रहा। और तफसील भी है उसकी, अभी उसको बयान करने का मौका नहीं, अपने मौजू से अलग चीज है। तो बहरहाल कहने का हासिल यह है कि ये अल्लाह ताला खुद पाक है और पाक माल को ही कबूल करते हैं। सुम्मा ज़कर रजुल नहीं, फिर सुम अमर अल्लाह मुमिनीना कमा अमर अल्लाह मुमिनीना बेमा अमर बिल मुरसली फकाल ताला या अय्युहर रुसुलु कुलु मिनत तय्यिबाति वअमलु सालिहा वकाल ताला या अय्युहल लदीना आमनु कुलु मिन तय्यिबाति मा कसबतुम। आगे हुजूर फरमाते हैं कि अल्लाह ताला ने ईमान वालों को भी उसी चीज का हुक्म दिया जिसका हुक्म अल्लाह ताला ने रसूलों को दिया। सवाल पैदा होता है कि अल्लाह ताला ने रसूलों को किस चीज का हुक्म दिया जिसका ईमान वालों को हुक्म दिया गया। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम अपने इस इरशाद की दलील में कुरान की दो आयतें पेश करते हैं। पहली आयत पेश की कि बारी ताला फरमाते हैं या अय्युहर रुसुलु कुलु मिनत तय्यिबात वअमलु सालिहा, ए रसूलो हलाल गिजा खाओ और नेक अमल करो। देखो कुलु मिनत तय्यिबात, हलाल रोजी खाओ, रसूलों को अल्लाह की तरफ से हुक्म दिया जा रहा है, और नेक अमल करो। और अल्लाह ताला फरमाते हैं या अय्युहल्लज़ीना आमनु कुलू मिन तय्यिबात मा रज़क़नाकुम, कि ओ ईमान वालों हमने जो रोजी दी है उसमें से हलाल और पाकीज़ा रोजी खाओ। गोया कुरान में भी अल्लाह ताला ने हलाल रोजी हासिल करने का हुक्म दिया, पर ईमान वालों को भी हुक्म दिया, रसूलों को भी हुक्म दिया। वो जो रसूलों वाली आयत है या रसूलो कुलू मिन तय्यिबात वअमलु सालिहा, ये हलाल और पाकीज़ा रोजी खाओ और नेक अमल करो। हजरात मुफस्सिरीन लिखते हैं कि हलाल रोजी की खासियत है कि जब कोई आदमी हलाल रोजी खाएगा तो खुद ब खुद ऑटोमेटिक कुदरती तौर पर उसके आमाल कैसे होंगे, नेक होंगे, नेक होंगे। अल्लाह ताला उसको नेक आमाल की तौफीक देंगे। हलाल और पाकीज़ा रोजी खाने की वजह से खून कैसा बनेगा, पाक बनेगा। पाक खून से जो जज्बात पैदा होंगे वो भी पाक, और उसके नतीजे में जो आमाल सरजद होंगे वो भी पाक और नेक आमाल। इसलिए नेक बनना चाहता हो कोई आदमी तो उसका आसान रास्ता है क्या, अपनी रोजी कैसी कर ले, हलाल। देखो हमारे माशरे में बहुत से लोग हैं जो गुनाहों में मुब्तला हैं। कोई दीनी मजलिस होती है तो उनको ख्याल आता है, सब सुनते हैं अल्लाह रसूल की बातें, तो उनके दिल में एक जज्बा पैदा होता है कि मैं भी नेक बनूं। लेकिन बेचारे कोशिश करने के बावजूद बन पाते नहीं है, उनकी राह में बहुत सी रुकावटें होती। एक बड़ी रुकावट ये रोजी है। सबसे पहले अपनी रोजी को दुरुस्त करने की जरूरत है कि अपनी रोजी को हलाल और पाक बनाओ। हम अपने घर के लोगों को, अपने बीवी बच्चों को अगर नेक बनाना चाहते हैं तो उसके लिए भी जरूरी है कि हमारी रोजी कैसी होनी चाहिए, हलाल और पाकीजा होनी चाहिए। हराम रोजी अगर खुदा ना खास्ता है तो उसका कुदरती असर औलाद के ऊपर पड़ेगा। हजरत इमाम गजाली रहमतुल्लाह अलैह ने जो है वो बुजुर्ग का मकूला नकल किया है, फरमाते हैं कि वो फरमाया कि मन अकल अल हराम असद जवार हो शाह अम लम यशा अलेम अम लम यालम। जो आदमी हराम गिजा खाएगा उसके आजा अल्लाह की नाफरमानी करेंगे, वो चाहे या न चाहे, उसको मालूम हो या न हो, गैर इख्तियारी तौर पर उस हराम गिजा का असर ही होगा। वो मन कान तामहु हलालन अतात जवाहिरहु ووفق للخيرات, और जिसकी गिजा और जिसकी रोजी हलाल होगी वो जो है उसके आजा अल्लाह की इताअत और फरमाबरदारी करेंगे और उसको नेक आमाल की तौफीक होगी। ये सालेह इब्न अब्दुल्लाह तस्तरी रहमतुल्लाह अलैह बहुत बड़े बुजुर्ग गुजरे हैं, उनका मकूला इमाम गजाली रहमतुल्लाह अलैह ने अहयाउल उलूम के अंदर जिक्र किया। चुनांचे वाकयात भी इसकी शहादत देते हैं। वाकयात से ही मालूम होता है कि हकीकत में अगर हलाल रोजी का एहतमाम किया जाए तो अल्लाह उसकी वजह से नेक आमाल की तौफीक देते हैं। हजरत हकीमुल इस्लाम कारी मोहम्मद तय्यब साहब नवर अल्लाह मरकज़ की जबान से मैंने खुद उनकी मजलिस में भी सुना, उनके आवाज में भी सुना, और उनके जो खुतबात है उसमें ये रिवायत और किस्सा मौजूद है कि देवबंद में एक बुजुर्ग थे शाहजी अब्दुल्ला, और उनका जरिया माश कमाने का जरिया जो था वो जंगल में जाकर घास काट करके लाते थे, उसकी गठड़ी लाते थे और बेचते थे, और इसी से उनका गुजारा होता था। और उनकी गठड़ी की कीमत भी तय थी, चार पैसे। और देवबंद के लोग भी जब अपने जानवर के लिए उनको घास खरीदनी होती थी जिनको, वो कोशिश ये करते थे कि इनसे खरीदें ताकि इनके घास खाएंगे हमारे जानवर तो बरकत होगी। चुनांचे लोग जब घास खरीदने के लिए जहाँ घास बिकती थी वहां आते थे, अभी ये आए नहीं है, अभी वो गठरी लेकर दूर से नजर आ रहे हैं, तो लोग दौड़ते थे जो उनको घास खरीदनी होती, जिसने हाथ रख दिया गठरी पर डाल ली चार पैसे खलास, और उन चार पैसों में से एक पैसा वहीं सदका कर देते थे। एक जो है वो अपनी बेटी को दिया करते थे, एक अपने दिन भर के खर्चे के लिए, और एक को जमा रखते थे, और एक मुद्दत के बाद उस रकम से जो है उस जमाने के दारुल देवबंद के जो अकाबिर थे हजरत मौलाना मोहम्मद कासिम साहब नानोत्वी रहमतुल्लाह अलैह, हजरत मौलाना मोहम्मद याकूब साहब नानोत्वी रहमतुल्लाह अलैह और दूसरे अकाबिर उनकी दावत करते थे। हजरत मौलाना याकूब साहब रहमतुल्लाह अलैह फरमाते हैं हमें उनकी दावत का इंतजार रहता था। उनकी जब दावत खाते थे दो दो महीने तक हमारे दिलों के अंदर अनवार और ऐसा ऐसे जज्बात कि ये नेकी कर लूं वो नेकी कर लूं, दो दो महीने तक ये कैफियत रहती थी। साल भर हमें इंतजार रहता था कि शादी की दावत कब होगी। ये हलाल गिजा की खासियत। हजरत मौलाना मुफ्ती मुजफ्फर हुसैन साहब कांदलवी रहमतुल्लाह बहुत बड़े वली थे। उनकी जो नवासी थी वो हजरत मौलाना मोहम्मद इलियास साहब रहमतुल्लाह की वालिदा, हजरत मां यहिया साहब और मां इलियास साहब रहमतुल्लाह की वालिदा। तो हजरत मुफ्ती जो है मुजफ्फर हुसैन साहब कांदलवी रहमतुल्लाह अलैह उनके तकवे का हाल ये था कि तालिबी इल्मी के जमाने में जब पढ़ते थे दिल्ली में तो सिर्फ रोटी खाते थे, सालन नहीं खाते थे। पूछा क्यों? उस जमाने में दिल्ली में जितने भी सालन बनते थे उसमें अमचूर पड़ता था। अमचूर यानी कच्चे आम को काट करके सुखा लिया जाता है और उसको सालन में डालते हैं। दिल्ली में उस जमाने में यही रिवाज था। तो हजरत कहते थे कि दिल्ली और उसके आसपास के आम के बाहर का जो सौदा होता था वो शरीयत के खिलाफ। इसलिए कभी उन्होंने तालिब इल्मी के जिंदगी में आम ये सालन नहीं खाया, फकत क्या है रोटी पर गुजारा करते थे। और हजरत शेख मौलाना ज़करिया साहब रहमतुल्लाह अलैह ने आप बीती के अंदर लिखा है कि उनके मुतालिक मशहूर था कि उनका मैदा, उनका पेट जो है वो हराम और मशकूक गिजा को कबूल नहीं करता। जब खानदान के लोग भी उनकी दावत करते हुए डरते थे कि कहीं रुसवाई ना हो जाए। ये एक मरतबा तशरीफ ले गए थे वहां, उनके खानदान के एक बड़े थे, उन्होंने दावत की, बड़ा इहतमाम किया हर चीज के मुतालिक। अब उन्होंने दूध जलेबी उनको बनानी थी तो नौकर को पैसे दिए कि दूध ला, उसको बड़ा ताकीद थी दूध ले और ये। खैर अब जब दावत खाई और दूध जलेबी का पहला लुकमा मुंह में गया और कह हो गए, शोर हो गया। उसको बुलाया, उन्होंने कि सच सच में हुआ क्या था? तो हुआ ये था कि वो दूध लेने जो गया था तो वापसी में वो दूध का बर्तन उसके हाथ से छूट गया था और वो दूध पूरा गिर गया था। अब वो बड़े आदमी थे, जमींदार आदमी थे, तो वो जो माता दुकानदार के पास से फिर ऐसे ही वो दूध फिर ले आया हलवाई के पास से, तो वो जो दूध था उसके अंदर वो दूध जलेबी बनी तो वो कह हो गई थी। खैर उनके तकवे का ये आलम था कि कभी जब दिल्ली से वो जाते थे वहां कांजला, तो उस जमाने में बहलियां चला करती, गुजराती में जिसको वेल कहते हैं, वेल, तो वो किराए की चलती थी। तो जब वो बहली वाले से मामला करते थे तो कहते थे मैं हूं और मेरा ये सामान, अपने सामान की पोटली भी उसको बता देते थे। अब दूसरे दिन जब रवाना हो रहे हैं तो उस जमाने में डाक खाने का इतना जोरदार निजाम नहीं था, लोग आने जाने वालों के साथ खतूत भेजते थे। अब किसी को पता चला कि हजरत जा रहे हैं कांजला तो कोई खत लेकर के आ गया, हजरत ये खत, हजरत कहते हैं कि भाई देखो मैंने अपनी सामान की पोटली जो है ये बहली वाले को बता दी, उसमें ये खत नहीं है, उसको पूछ लो, अगर वो इजाजत दे तो मैं तुम्हारा खत ले जाऊंगा वरना नहीं ले जाऊंगा। ये इतना उनके तकवे का आलम था। बहरहाल ये जो है इनकी आदत थी कि वो सफर करते रहते थे और खास तौर पर आबादियों में जाते थे, जिन बस्तियों में वहां वो एक गैर आबाद मस्जिद यानी जो बंजर पड़ी हुई है उसकी सफाई करके उसमें नमाज का एहतमाम करते थे। हजरत मौलाना इलियास साहब के वालिद जो थे हजरत मौलाना मोहम्मद इस्माइल साहब कांदलवी रहमतुल्लाह अलैह, जिन्होंने निजामुद्दीन में मस्जिद में शुरू से ये किया था, वो इन्हीं के खलीफा भी थे। तो बहरहाल ये एक बस्ती में गए, बस्ती के किनारे पर एक गैर आबाद मस्जिद थी, उसको ठीक साफ किया, नमाज पढ़ी और उसमें ठहरे। दिन भर कोई नजर नहीं आया, मगरिब की नमाज का वक्त हो गया, इन्होंने अपनी नमाज पढ़ ली और उसके बाद जो है एक आदमी आया और आकर के उसने जो है कुएं में से डोल के जरिए से पानी निकाल कर वजू किया, नमाज पढ़ी। नमाज पढ़ के जब वापस जा रहा था तो देखा कि कोई मुसाफिर है। उस जमाने में मुसाफिर खुसूसन मुसलमान मुसाफिर और मुसलमानों की आबादियों में मस्जिदी में क़याम करते थे, बल्कि जो पुराने लोग हैं वो बताएंगे मस्जिद में कमरा अलग से कुछ खुला हुआ कमरा हिस्सा होता था, वहाँ मुसाफिर ठहरते थे। तो वो वहाँ उसने देखा कोई मुसाफिर है तो वो घर जा गया और वहाँ से तीन रोटियाँ ला करके हजरत की खिदमत में पेश की। हजरत ने खाई, उस रात ख्वाब में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत हुई और ऐसे अनवारात अपने दिल में उन्होंने महसूस किए कि इससे पहले ऐसे अनवारात कभी महसूस नहीं किए। हालांकि खुद बहुत बड़े बुजुर्ग आदमी थे, वह महसूस नहीं हुए थे और अजीब कैफियत थी, समझ गए कि ये रोटी का असर है, वो ठहर गए। दूसरे दिन भी दिन भर कोई नजर नहीं आया, शाम को फिर वही कल की तरह इन्होंने वक्त होने पर नमाज पढ़ ली और उसके बाद थोड़ी देर के बाद वही कल वाला आदमी आया, उसने पानी निकाला, वजू किया और नमाज पढ़ी, वापस जा रहा था, देखा कि कल वाला मुसाफिर अभी है। वो घर गया और घर से दो रोटियां लाया और इनकी खिदमत में पेश की। आज भी इन्होंने जब ये दो रोटियां खाई ना, तो आज भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की ख्वाब में ज़ियारत हुई और दिल में ऐसे अनवारात पहले कभी नहीं देखे थे, आज भी ठहर गए। तीसरे रोज फिर इसी तरह हुआ, तीसरे दिन फिर वो जब आया नमाज पढ़ के जाने लगा, देखा कि वो कल वाला मुसाफिर अभी भी है, घर जा गया और एक रोटी लाकर हजरत की खिदमत में पेश की और हाथ जोड़ करके कहता, अरे भाई मुसाफिर अब कल तू यहाँ से चले जाइए। उन्होंने कहा कि सच सच बता मामला क्या है। तो कहा मैं एक मजदूर आदमी हूँ, दिन भर मजदूरी करता हूँ और उससे मैं इतना कमा लेता हूँ जिससे इतना आटा लाता हूँ जिससे तीन रोटियां बनती है। मेरे घर में तीन अफराद हैं, मैं हूँ, मेरी बीवी है और मेरा बच्चा है, हम एक एक रोटी बांट लेते हैं और उसी से हमारा गुजारा होता है। पहले दिन तीनों रोटियां आपकी खिदमत में लाकर पेश की और हम तीनों ने फाका किया। ये भी देखो कोई ऐसा मेजबानी करने वाला इस जमाने में कि तो बच्चे ने भी फाका खाए, मियां बीवी ने भी फाका किया और दूसरे दिन का बच्चे में फाका करने की ताकत नहीं थी, एक दिन तो भूखा रह चुका था वो, उसके हिस्से की रोटी उसको दी और मेरी और बीवी के हिस्से की रोटी मैंने लाकर कल दो आपके पे। आज बीवी में भी फाका करने की ताकत नहीं है, दो दिन से वो भूखी है, उसके हिस्से की रोटी उसको, मेरे हिस्से की रोटी लाया और कल मेरे में भी ताकत नहीं रहेगी, इसलिए मैं कहता हूँ अल्लाह वास्ते जाओ। इन्होंने कहा कि मैं तो इसे कहीं मेरी आदत भी नहीं है ठहरने की, लेकिन मैं तो इसलिए ठहर गया था कि तेरी रोटी जब खाई तो ये कैफियत हुई थी, तो मैंने कहा कि ये खाना तो खाने जैसा है, तो बहरहाल हलाल गिज़ा जो है ना उसका कुदरती असर होता है, उससे औलाद नेक बनती है। हम हजरत मुफ्ती सईद साहब पालनपुरी रामत बरकात हमारे उस्ताद दारुल देवबंद के सदर मुदर्रिसीन और जो है शेखुल हदीस, उनके वालिद थे मोहम्मद यूसुफ, वो डावेद पढ़ते थे। हजरत मौलाना बदर आलम साहब रहमतुल्लाह अलैह के खादिम खास थे, मिश्कात तक उन्होंने डावेद में पढ़ा है। हजरत मौलाना बदर आलम साहब ने उनको कहा, देखो तुम्हारी मोमन कौम जो है वो बड़ी सादा, यानी उनकी जिंदगी यूं समझिए कि सहाबा की जिंदगी का नमूना है सादगी में, लेकिन वो बनियों के सूद में फंसी हुई है, इसलिए तुम्हारी कौम में कोई बड़ा अच्छा आलिम पैदा नहीं हो सकता। तुम अगर अपनी औलाद को अच्छा आलिम बनाना चाहते हो तो तुम खुद हलाल और जायज कमाई का अहतमाम करो और बच्चों को भी हलाल और जायज कमाई खिलाओ, इसलिए कि जिस बदन की परवरिश हराम गिजा से हुई हो, इल्म अल्लाह का नूर है, वो नूर उसमें दाखिल नहीं हो। तो वो मिश्कात पढ़ रहे थे, उनके वालिद साहब जो थे उन्होंने बनिए के पास से सूद पर रकम ली और रकम ले करके जमीन किराए पर ली। इन्होंने यानी इनके वालिद ने हजरत के उनको अपने अब्बा से इख्तिलाफ किया कि अब्बा ऐसा मत करो, बाप बाप थे, उन्होंने नहीं माना, नहीं इनको घर से निकाल दिया, निकल गए घर से, कोई बात नहीं, मैं भूखा रहूंगा और लेकिन हलाल गिज़ा अपनी औलाद को खिलाऊंगा ताकि मेरी औलाद के अंदर अच्छे आलिम बने। चुनांचे उन्होंने तालीम छोड़ दी अपनी, घर आए और हलाल, उसका भी बड़ा लंबा चौड़ा किस्सा है फिर कैसे अल्लाह ने बरकत दी। तो बहरहाल उन्होंने खेती बाड़ी करके भी हलाल और जायज कमाई कमा करके अपने औलाद को पढ़ाया। आज देखो अल्लाह ताला उनसे दीन का कैसा कितना बड़ा काम ले रहे। हजरत मौलाना बदर आलम साहब मेरठी महाजिर मदनी रहमतुल्लाह अलैह हम सब जानते हैं, डाबेल में 17 साल आपने पढ़ाया है। हमारे हजरत मोहतमी साहब मौलाना मोहम्मद सईद साहब बुजुर्ग रहमतुल्लाह अलैह से कई मरतबा मैंने सुना, उन्होंने हजरत मौलाना बदर आलम साहब के पास कंजुल अकाइद भी पढ़ी थी, मिश्कात भी पढ़ी थी। वो कहा करते थे कि 17 साल पढ़ाया, लेकिन पाबंदी का यह हाल था कि जब दरसगाह में कदम रखते थे लोग अपनी घड़ियां मिलाते थे, उनकी पाबंदी का यह हाल था हज़रत महबूब आलम साहब की। और बड़े साहिब कश्ब भी थे, तो उनके वालिद थे जो महबूब आलम साहब के वालिद जो है जो सैयद तहव्वुर हुसैन साहब रहमतुल्लाह अलैह, वो पुलिस इंस्पेक्टर थे। और मौलाना का इनकी पैदाइश बदायूं में हुई, फिर वो बड़े हुए तो क्योंकि वो अंग्रेजी पढ़े हुए थे, उन्होंने अपने बेटे को स्कूल के अंदर रखा, तो मौलाना बदर आलम साहब को स्कूल में दाखिल किया। 11 साल की उम्र थी, मैट्रिक तक पहुंचे थे, अल्लाह को कुछ और मंजूर था, उनसे काम लेना था कि वहाँ इलाहाबाद में हजरत हकीम उम्मत नवरल्लाह मरकदहू का प्रोग्राम था जुम्मा के अंदर, उनके बयान में ये शरीक हुई। 11 साल की उम्र थी, हजरत का बयान सुनने के बाद दिल में ख्याल पैदा हुआ कि मुझे दुनियावी इल्म हासिल नहीं करना है, दीनी इल्म हासिल करना है। घर आकर के वालिद साहब को कहा, अब्बा कल से मैं स्कूल नहीं जाऊंगा, मैं मदरसे में पढ़ूंगा। वो यूं समझे कि इसको ये पढ़ाई से जी चुराना चाहता है, तो जरा सख्ती भी की उनके साथ और बहुत ज्यादा सख्ती से पेश आए। दूसरे दिन पूछा, क्या इरादा है? आप मार डालो, लेकिन मैं अब स्कूल नहीं जाऊंगा, मैं तो जो है दीनी इल्म पढ़ना चाहता हूँ। उनके वालिद का ताल्लुक जो था हजरत मौलाना खलील अहमद साहब सहारनपुरी रहमतुल्लाह अलैह से था। उनके वालिद खुद मौलाना बतलाते थे कि 15 साल की उम्र से कभी उनकी तहज्जुद सफर में और हजर में फौत नहीं हुई। पुलिस इंस्पेक्टर है, कभी रिश्वत की एक पाई नहीं ली। मौत के वक्त उन्होंने अपने बच्चों को कहा था, बच्चों तुम्हारे लिए मैं कोई रुपया छोड़ के नहीं जा रहा हूं, लेकिन तुम्हारे हलक से मैंने हराम का एक दाना भी उतरने नहीं दिया। उसकी बरकत थी। दोबारा हजरत सहारनपुरी रहमतुल्लाह अलैह से मशवरा किया तो हजरत ने फरमाया, भाई तुमको तो खुश होना चाहिए, तुम्हारा बच्चा खुद अपने शौक से पढ़ना चाहता है, तुम रुकावट क्यों करते हो? हजरत के पास भेज दिया, वही पूरी तालीम हुई सहारनपुर, और जो मदरसा कदीम है वहां जो हुजरा हजरत का था उसके करीब हजरत ने अपनी निगरानी में फरागत वहीं हुई। फरागत के बाद 2 साल पढ़ाया वहां मजाहिर में, उसके बाद देवबंद तशरीफ ले गए। हजरत अल्लामा अनवर शाह कश्मीर रहमतुल्लाह अलैह से फिर जो ताल्लुक हुआ, और उन्हीं के साथ फिर डाबेल आए, और डाबेल अल्लामा कश्मीर रहमतुल्लाह अलैह का क़याम जितने साल रहा, 5 साल, ये मुदर्रिस भी थे और हजरत अल्लामा कश्मीरी के सबक में बुखारी के सबक में शरीक होते थे और उसको जब्त करते थे। 5 साल में उसी को जो जब्त किया, उलमा जानते हैं फैजुल बारी के नाम से हजरत शाह साहब की जो बुखारी की तकरीर है, उन्होंने ही उसको मरतब किया है। तो बहरहाल ये हजरत माना बदर आलम साहब रहमतुल्लाह, अल्लाह ने ये हलाल कमाई की बरकत से, उनके वालिद का ये लिखा है चिश्तिया सिलसिले से ताल्लुक था, पुलिस इंस्पेक्टर होने के बावजूद रोजाना 80,000 इसमें जात का मामूल था, 80,000 पुलिस इंस्पेक्टर। तो बहरहाल ये हलाल कमाई जो है ना, वाकया ये है, और कुछ ना करे, मेरे इल्म में है हमारे यहाँ के जाहिल बिल्कुल अनपढ़, लेकिन अपनी कमाई को हलाल रखा, आज उनकी औलाद बड़े बड़े उलमा हैं और दीन का ऐसा काम कर रहे हैं अपने इलाके में कि काबिले रश्क है। तो ये वाकया ये है कि अगर आदमी चाहता हो कि मेरी औलाद नेक बने, अल्लाह उनको अच्छा बड़ा आलिम बनावे, उसका भी तरीका यही है कि अपने आप को हराम से बचाने का एहतमाम करो। वो तो हमारे अकाबिर के यहाँ, असलाफ के यहाँ हराम से अपने आप को बचाने का बड़ा एहतमाम था। एक और किस्सा सुना लूं, किस्सा सुनने में तो आपको कोई तकलीफ होती नहीं, ज़हनी तौर पर कोई मजमून उसमें ही होता है। हजरत खाई साहब रहमतुल्लाह अलैह की जबान से भी सुना, उनके खुतबात में भी, कि अफगानिस्तान के जो बादशाह थे जो है अमीर दोस्त मोहम्मद खान, बड़े नेक थे। उनके जमाने में एक मरतबा पड़ोसी मुल्क के बादशाह ने उनके मुल्क के ऊपर चढ़ाई कर दी। उन्होंने उसका जवाब देने के लिए अपने बेटे को, जो उनका जो था ना बाद में अपना ये बनाया था उन्होंने, क्या कहते हैं, वली अहद बनाया था, लश्कर लेकर के भेजा उस दुश्मन का मुकाबला करने के लिए। और अब एक रोज वो उसी जमाने में वो घर आए तो उनकी तबीयत के ऊपर गमो हुज़्न की कैफियत थी। बेगम साहब ने पूछा क्या बात है, कहा कि पड़ोसी बादशाह ने हमला किया और मैंने उसका मुकाबला करने के लिए लश्कर लेकर के बेटे को भेजा, लेकिन हमारे सरकारी पर्चानवीस और सरकारी सीआईडी की खबर आई कि वो बेटा जो है शिकस्त खा करके वापस आ रहा है। उनकी बेगम ने कहा ये हरगिज नहीं हो सकता, मेरा बेटा या तो शहीद हो जाए या जो है जीत करके आएगा, हार करके नहीं आ सकता। बादशाह ने कहा भाई सरकारी पर्चानवीस की खबर है वो झूठी है, हमारी सीआईडी की खबर है कि झूठी है। हम बादशाह का इन औरतों से कौन निमटे, वो तो मुर्गी की एक टांग उनका यही मसला है। इसलिए बादशाह ने कोई ज्यादा उनके साथ ये नहीं की। दूसरे दिन फिर क्या हुआ, इत्तला आई। दूसरे दिन बादशाह आए तो बड़े खुशखुश दिखा भी, कहा वाकईतन बेटा जो है उस दुश्मन को हरा करके आ रहा है। तो बादशाह ने फिर बेगम से पूछा कि तुमने इतने पूरे वसूख के साथ ये बात कैसे कही थी कि मेरा बेटा शहीद हो सकता है लेकिन या तो जीत करके आएगा या शहीद होगा, हारेगा नहीं। तो कहा एक राज है मेरे और अल्लाह के दरमियान, तो मैं किसी को बताऊंगी नहीं। तो मैं तो शौहर हूं, मुझे तो बताओ। कि नहीं, बहुत इसरार किया। तो कहा कि जिस दिन से ये इसका हमल ठहरा था मैंने तय कर लिया था कि मैं सरकारी खजाने की गिज़ा नहीं इस्तेमाल करूंगी, अपने हाथ से सूद काट करके उसकी जो आमदनी होती थी उसी को मैंने इस्तेमाल किया। इसकी पैदाइश के बाद भी जब दूध का जमाना था मैंने वही गिज़ा ली, और जब भी वो रोता था और दूध पिलाने का वक्त आता था तो मैं पहले वजू करके दो रकात पढ़ती थी और उसके बाद उसको दूध पिलाती थी। इस तरह हलाल गिज़ा से जब मैंने उसकी परवरिश की है तो हलाल गिज़ा से जो परवरिश होगी तो जो अखलाक आएंगे वो भी कैसे होंगे, उम्दा। बुजदिली दिखलाना हारना ये बुरे अखलाक में से है, या तो बहादुरी के साथ मुकाबला करके जीत हासिल करे या शहीद हो जाए। बहरा ये हलाल गिज़ा का कुदरती नतीजा, हराम से बचने का बड़ा अहतमाम होना चाहिए। तो हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि अल्लाह ताला ने ईमान, वो हदीस अब चला रहा हूं मैं मुस्लिम वाली, कि अल्लाह ताला ने ईमान वालों को उसी चीज का हुक्म दिया जिसका नबियों को हुक्म दिया। फिर हजरत अबू हुरैरा कहते हैं सुम्मा ज़कर रजुल अशअशा अब यम सुम्मा ज़कर रजुल, कि हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने फिर एक आदमी का तज़किरा किया, युतीलु सफर, एक लंबे सफर पर, दी सफर इल्म हासिल करने के लिए, हज के लिए, उम्रे के लिए, दावत तबलीग के लिए, सिला रहमी के लिए, नेक काम के लिए लंबा सफर करता है। अशअशा अकबर, और उसके कपड़े मैले कुचेले और बाल बिखरे हुए। उस जमाने में सफर इसी तरह होता था, आजकल एसी में जो होता है और हवाई जहाज में होता है ऐसा थोड़ा था। तो अशअशा अकबर, और फिर वो हुजूर साहब फरमाते हैं कि यमुद्दु यदैहि इलस्समा, दुआ के लिए वो अपने हाथ आसमान की तरफ उठाकर दुआ करता है, या रब्बे ए मेरे रब, ए मेरे रब। इसलिए आदमी जब भी दुआ करता है ना तो दुआ के हर जुमले की शुरुआत कैसे होती है, ए अल्लाह, ए अल्लाह, या ए मेरे। और फिर दूसरा फरमाते हैं मतामुहु हरामुन व मशरबहु हरामुन व मलबसहु हरामुन व गुज़िया बिल हराम फन्ना युस्तजाबु लहु, उसका खाना हराम, उसका पीना हराम, उसके जो है लिबास हराम, और हराम गिज़ा से उसका बदन पल करके तैयार हुआ है, भला उसकी दुआ कहाँ कबूल हो। ये मुस्लिम शरीफ की रिवायत है। और हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं लायदखुलुल जन्नत लहमुन नबत मिन सौत, कुल्लु लहमिन नबत मिन सौत कानत नार औला बिही, जिस्म का जो जिस्म जो है हराम माल से पल करके तैयार हुआ वो जन्नत में जा सकता नहीं है, और जो गोश्त जो जिस्म हराम माल से पल करके तैयार हुआ जहन्नम की आग उसकी ज्यादा हकदार है। हिकायत सहाबा में आपने पढ़ा होगा, हजरत अबू बकर रज़ी अल्लाह तआला अन्हु का एक गुलाम था, और एक उसको उन्होंने महसूल पर खिरात पर रखा था। एक मरतबा कुछ खाना लाया हजरत के सामने रखा, आपने एक लुकमा खा भी लिया। वो गुलाम कहता आका अब तो रोजाना जब कोई चीज कोई भी बात चीज लाता हूं मैं तो पहले आप ये पूछते हैं कहां से लाया, आज नहीं पूछा। तो कहा कि वो कई वक्त का फाका था, मैंने हाथ बढ़ा लिया, लुकमा ले लिया, बताओ कहां से लाए। कि जमाने जाहिलियत में इस्लाम लाने से पहले मैंने कहानत की थी अरबों में, वह आइंदा हाथ बातों के पूछने का, वो ज्योतिष बोलते हैं गुजराती में, वो बड़ा रिवाज था और उनका बड़ा यहाँ समाज के अंदर बड़ा ऊंचा मकाम काहिनों का समझा जाता था। लोग अपने मुस्तकबिल के मुतालिक भविष्य के मुतालिक उनसे सवालात करते थे। तो कहा एक मरतबा कुछ लोगों को मैंने कहानत की, हालांकि कहानत करना मैं जानता नहीं था। गोया एक तो कहानत करना खुद भी गलत काम और उसमें भी धोखा दिया, करेला और नीम चढ़ा जैसा मसला। उनके पास मुझे देने के लिए कुछ था नहीं, उन्होंने कहा अभी तो कुछ है नहीं, किसी और मौके पर देंगे। आज मैं वहां से गुजर रहा था, वहां कोई तकरीब थी, देख चढ़ी हुई थी, उन्होंने ये खाना उसी ने मुझे दिया। हजरत अबू बकर फरमाए तू तो मुझे हलाक करके रख दे। अब उन्होंने हजरत ने उंगली मुंह में डाली, वो लुकमा जो हलक से नीचे उतरा था उसको बाहर निकालने के लिए, अब एक ही लुकमा और दो चार के वक्त के फाके के बाद लगा अंदर गया था, भला कैसे निकलेगा। किसी ने कहा हजरत पानी पियो, चुनाचे एक बड़े आले में पानी मंगवाया और उसी को पिया और फिर उंगली डाली और तय की, बड़ी मुश्किल से वो लुकमा बाहर आया। हाजिरीन में से एक आदमी ने कहा हजरत एक ही तो लुकमा था और उसको निकालने के लिए आपने इतनी तकलीफ उठाई। जो जवाब हजरत ने दिया वो हमें अपने दिल पर नक्श करने की जरूरत है। हजरत फरमाते हैं ये लुकमा अगर मेरी जान के साथ निकलता तो भी मैं उसको निकाल के रहता, इसलिए कि मैंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जबान मुबारक से सुना है कि जिस्म का जो गोश्त हराम माल से पल करके तैयार हुआ हो जहन्नम की आग उसकी ज्यादा हकदार है। मैं नहीं चाहता था कि मेरे जिस्म का कोई हिस्सा इस लुकमे से पल करके तैयार हो। ये अपने आप को हराम से बचाने का इतना ज्यादा एहतमाम। और असलाब के यहाँ एक मामूली मामूली बातों में वो बड़ी 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 रकमों को खत्म ठोकर मार देते। इमाम अबू हनीफा रहमतुल्लाह अलैह की कपड़ों की तिजारत थी, आपके एक पार्टनर थे हफ्सा इब्न अब्दुल रहमान। एक मरतबा हजरत इमाम रहमतुल्लाह अलैह ने कई थान ताके कपड़े के कई ताके उनके पास भेजे और बेचने के लिए, उसमें एक ताके के मुतालिक थान के मुतालिक कहलवाया इसमें एक ऐब है, जब बेचो तो खरीदने वाले को बता देना। अब हुआ ये कि जब कोई खरीदार आया तो बताना भूल, ऐसा भी नहीं कि जानबूझ के नहीं बताया, भूल गए। अब वो रकम जो है 20,000 दिरहम, आज के हिसाब से यूं समझिए तकरीबन 65 किलो चांदी आती है। तो वो ला करके हजरत की खिदमत में पेश किए, पहला सवाल किया वो ऐब बताया था, अब वो तो मैं भूल गया कि किसको बेचा, तलाश किया मिला नहीं। तो इमाम साहब ने वो 20,000 जो है सदका कर दिए, एक पाई भी अपने पास नहीं रखी। वह अपने आप को इससे बचाने का है इमाम। लिखा है एक मरतबा कूफा के जंगलों में लुटेरों ने डाकुओं ने एक काफिला लूटा और उस काफिले का की सामान जो है वो कूफा के बाजार में बेच दिया। चोर लोग भी चुपके से बेच देते हैं, खरीदने वालों को बेचारों को पता भी नहीं होता। उन्होंने उसमें बकरियां भी थी उस लूट के अंदर। इमाम साहब को पता चला कि लूट की कुछ बकरियां कूफा के मार्केट में बिकी हैं। तो इमाम साहब ने तहकीक की कि बकरी की उम्र कितनी होती है, कहा 7 साल। कूफा में रहते हुए 7 साल तक बकरी का गोश्त नहीं खाया, कहीं उस बकरी का कोई गोश्त ना आ जाए। इतना ज्यादा अपने आप को हराम से बचाने का एहतमाम, या काबिर के यहाँ असलाफ के यहाँ इसका बड़ा एहतमाम। पर ये हराम है भी खतरनाक चीज। तिर्मिज़ी शरीफ में हजरत अब्दुल्लाह इब्न उमर रजी अल्लाह तआला अन्हुमा की रिवायत है, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया किसी ने कोई कपड़ा खरीदा 10 दिरहम के और उसमें 9 दिरहम हलाल के हैं और 1 दिरहम हराम का है, जब तक वो कपड़ा उसके जिस्म पर है उसकी कोई नमाज कबूल नहीं हो। یہ حدیث سنانے کے بعد حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہ نے اپنی انگلیاں اپنے کانوں میں ڈال کر کے کہا میرے یہ کان بہرے ہو جائیں اگر میں نے نبی کریم صلی اللہ علیہ وسلم کی زبان مبارک سے یہ بات نہ سنی ہو. یہ تو یہ حرام کا اتنا سخت نقصان ہے. لکھا ہے یوسف ابن عطار ایک بزرگ ہیں فرماتے ہیں کہ جب کوئی آدمی گنہگار آدمی توبہ کر کے نیکی کے راستے پر آتا ہے نا تو شیطان کے لشکر میں کھلبلی مچ جاتی ہے. ہماری پارٹی کا ایک آدمی دوسری پارٹی میں چلا گیا تو وہ کوشش یہ کرتے ہیں کہ پھر اس کو لاویں تو شیطان وہ پوچھتا ہے ذرا دیکھ لو اس کی کمائی, اگر اس کی کمائی حرام کی ہے کوئی چنتا کرنے کی فکر کرنے کی ضرورت نہیں ہے, اس کی کوئی عبادت اس کے کام آنے والی نہیں ہے. یہ حرام جو ہے بڑا خطرناک. فضائل رمضان میں آپ نے سنا ہوگا کہ کوفہ میں مستجاب الدعوات لوگوں کی ایک جماعت تھی, ایسے لوگ جن کی دعا اللہ تعالیٰ قبول کرتے ہیں اس کو مستجاب الدعوات کہتے ہیں. تو کوفہ میں کوئی گورنر کوئی حاکم ظالم آتا تھا تو وہ لوگ بد دعا کرتے تھے اور اس کا معاملہ نمٹ جاتا تھا. حجاج ابن یوسف جب وہاں کا گورنر بن کر کے آیا بڑا چالاک آدمی تھا وہ, تو اس کو معلوم ہوا یہاں ایسے خطرناک لوگ ہیں کچھ جو مستجاب الدعوات ہیں اور کوئی حاکم ظالم آتا ہے تو اس کے لیے بد دعا کر دیتے ہیں تو وہ معاملہ ختم ہو جاتا ہے. اس نے کیا کیا, ایک دعوت کی اور خاص طور پر ان کو بلایا, اس دعوت میں انوائٹ کیا اور دعوت جب ختم ہو گئی اس نے کہا کہ میں اب ان کی بد دعا سے ہمیشہ کے لیے محفوظ ہو گیا, ان کے پیٹ میں حرام کا مال چلا گیا. حقیقت تو یہ ہے کہ حرام غذا جو ہے بہت خطرناک ہے, حرام کمائی. اپنے آپ کو اس سے بچانے کی ضرورت ہے. ہمارا یہ زمانہ جس میں ہم ہیں, حدیث بخاری شریف کی روایت ہے نبی کریم صلی اللہ علیہ وسلم کا ارشاد, حضور صلی اللہ علیہ وسلم فرماتے ہیں یاتی علی الناس سے زمان لا يبالي المرء من اخذ من حلال ام حرام. کیا ایک زمانہ لوگوں پر آئے گا کہ آدمی جو مال لے گا اس کی پرواہ نہیں کرے گا کہ حلال سے لیا ہے یا حرام سے, لاؤ مال لاؤ مال. ہم یہ نہیں دیکھتے, ارے حرام جو ہے نا وہ تو سب کباڑا کر کے ختم کر کے جاتا ہے. لوگ سودی یہ کرتے ہیں, سود لیتے ہیں, سودی معاملے کرتے ہیں, سمجھتے ہو بہت تجارت ہماری بڑھ جائے گی. بخاری حضور صلی اللہ علیہ وسلم کا ارشاد ہے, مشکات میں روایت ہے کہ سود کتنا ہی بڑا ہوا نظر آئے لیکن اس کا انجام کیا ہے, الا کل کم ہو جائے ختم. قرآن میں باری تعالیٰ فرماتے ہیں یمحق اللہ الربا, اللہ تعالیٰ سود کو مٹاتے ہیں. اور کتنا خطرناک حدیث میں ہے کہ سود کا ایک روپیہ ایک درہم جو ہے وہ 60 مرتبہ زنا کرنے کے برابر ہے. اور یہ بھی ہے کہ سود کے جو ہے 70 حصے ہیں گناہ کے, اس کا کم سے کم حصہ اپنی ماں کے ساتھ بدکاری کرنے کے برابر ہے. تو حقیقت تو یہ ہے کہ اپنی کمائیوں کو ایسے طریقوں سے بچانے کی ضرورت ہے. حلال کمائی استعمال کرو گے دنیا میں بھی کامیاب, آخرت میں بھی کامیاب, اپنا گھر بھی آباد اور سب کو مسرت ہی. آج جو بہت سارے مسائل میں لوگ گرفتار ہیں وہ حرام کی ملاوٹ کی وجہ سے. اپنے آپ کو بچانے کی ضرورت ہے. حضرت عبداللہ ابن مبارک رحمۃ اللہ علیہ فرماتے ہیں کوئی شک شبے والا ایک روپیہ میں اپنے پاس لینے کے مقابلے میں, یعنی جو ہے اس ایک لاکھ, مطلب یہ ہے کہ 1,00,000 درہم کا صدقہ کروں اور یہ 1,00,000 ایک روپیہ میرے پاس آئے اس کو میں واپس کروں, وہ مجھے زیادہ پسند ہے 1,00,000 کا صدقہ کرنے کے مقابلے میں. پھر کہتے ہیں 2,00,000 کا, 3,00,000 کا, 4,00,000 کا, 5,00,000 کا, 6,00,000, 6,00,000 تک پہنچے, 6,00,000 درہم کا صدقہ کرنے کے مقابلے میں کسی کا ایک روپیہ باقی وہ واپس کرنا مجھے زیادہ پسند ہے. آج تو کیا ہو گیا, لوگوں کے پاس سے پیسے لیتے ہیں اور بس دو چار کو سلا دو کام بن گیا, سمجھ آیا کہ نہیں. تو یہ کوئی دنیا کے اعتبار سے چاہے کچھ یہ, لیکن یہی چیز بربادی کا سبب ہے, ضرورت ہے. لوگوں کے پیسے باقی ہیں, حج ہو رہے ہیں, عمرے ہو رہے ہیں, دعوتیں ہو رہی ہیں, حالانکہ جو ہے شریعت کی طرف سے اس کی اجازت نہیں, امام بخاری رحمتہ اللہ علیہ تو بخاری شریف میں بہت سخت ناراض ہوتے ہیں ان لوگوں کے اوپر جو لوگوں کی رقمیں اس طرح جو ہے اپنے پاس قرض کے نام سے لے کر ادا کرنے کا نام نہیں لیتے, دوسرے خرچے کرتے رہتے ہیں. بہرحال ضرورت ہے اس بات کی, اس کا اہتمام کیا جائے اور اپنے آپ کو حرام سے بچایا جائے. یہی گویا آپ کی آخرت اور دنیا کی کامیابی کا ذریعہ ہے. اللہ تعالی ہم سب کو اس کی توفیق اور سعادت عطا فرمائے. اب مفتی محمود صاحب چند باتیں جو ہے اس کے اوپر بیان کریں گے. کیوں میں بڈھا آدمی ہوں, پرانا آدمی ہوں کہ نہیں, پرانے انداز سے بیان کرتا ہوں, یہ ذرا اپ ڈیٹ ہو گئے. تو وہ اپنے ہر زمانے کی ایک زبان ہوتی ہے, تو اس زمانے کی نوجوانوں کی زبان سے وہ میرے مقابلے میں زیادہ واقف ہیں, سمجھا کہ نہیں. اس لیے میں چاہتا ہوں کہ یہ اور چاہے چل تھوڑے 10-15 منٹ ہی صحیح, لیکن اسی مضمون کو اپنے انداز سے بیان کریں تاکہ ہمارے نوجوانوں کی بھی سمجھ میں آ جائے اور چاہے کتنا ہی روپیہ ہو حرام کا وہ اس کو قربان کرنے کے لیے تیار ہو جائیں. آخر دعوانا ان
الحمد للہ وکفا وسلام علی عباده الذین اصطفى. اعوذ باللہ من الشیطان الرجیم, بسم اللہ الرحمن الرحیم. فأکلا منها فبدت لهما سوآتهما وتفقا يخصفان عليهما من ورق الجنة وناداهما ربهما ألم أنهكما عن تلكما الشجرة وأقل لكما إن الشيطان لكما عدو مبين. وقال تعالى فبعثوا أحدكم بورقكم هذه إلى المدينة فلينظر أيها أزكى طعاما فليأتكم برزق منه. صدق الله مولانا العظيم. وقد ورد في أدعية النبي صلى الله عليه وسلم اللهم اكفني بحلالك عن حرامك وغنني بفضلك عمن سواك. بہت ڈیٹیل میں ابھی حضرت کی مبارک اور نورانی زبان سے موسٹ امپورٹنٹ باتیں ہم نے سنی ہیں. اس زمانے میں جس گناہ میں مسلمانوں کی ایک بہت بڑی سنکھیا تعداد مبتلا ہے, پھنسی ہوئی ہے, اس میں سے بڑا خطرناک گناہ کا کام حرام طریقے سے انکم ہے. ابھی آپ نے بیان میں سن لیا کہ حرام کا کھانا حرام کی کمائی, دعا قبول ہونا بند ہو جاتی ہے. اگر حلال طریقے سے کمائیں گے, حلال کا کھائیں گے, تو اللہ سبحانہ و تعالی ہماری دعاؤں کو بھی قبول فرمائیں گے. اور دیکھیے ایک پوائنٹ بہت دھیان سے سمجھ لیجئے, حلال کے بارے میں ہم لوگ بہت بڑی مس انڈرسٹینڈنگ میں ہیں, غلط سمجھ میں ہیں. ایک مسلمان کسی گروسری کی شاپ میں جائے گا، اناج کی دکان پر جائے گا، گوشت کی دکان پر جائے گا، تو وہاں جا کر کے وہ پوچھے گا کہ یہ حلال طریقے سے ذبح کیا ہوا گوشت ہے، حلال کا سرٹیفکیٹ دیکھے گا، خرید کے لے آئے گا اور لوگوں کو فخر سے کہتا ہے کہ ہم تو حلال کھاتے ہیں۔ بہت دھیان سے سن لو، یہ آدھا حلال ہے، یہ پورا حلال نہیں ہے۔ جدہ کا ایک ایکسپیرئنس بتلاؤں، ایک دکان سے مچھلی خریدی، اس کے پیکٹ کے اوپر لکھا ہوا تھا ذبیحۃ علی طریقۃ الاسلام، فش مچھلی کے پیکٹ کے اوپر، کہ یہ اسلامک طریقے سے اس کو ذبح کیا گیا ہے۔ کیا میننگ ہوا؟ کہ پریس کے اندر جو ہے ایسے کور چھپ گئے اور وہ کور کس پر چڑھ رہے ہیں وہ بھی پتہ نہیں ہے۔ اللہ نہ کرے کہیں ایسا دن نہ آوے کہ سور کے گوشت کے اوپر ایسی پیکنگ آنے لگے۔ اور اب تو یہ آ گیا، پگ فلیور تو آ ہی گئے کھانے کے اندر، کہ آج جو نئے نئے فوڈ کھانے کے لوگوں کو ایک چاٹ لگی ہوئی ہے زبان پر، یہ ریسٹورنٹ وہ ریسٹورنٹ، یہ انٹرنیشنل ریسٹورنٹ، پھر آ کے لوگ فخر کرتے کہ فلانی انٹرنیشنل ریسٹورنٹ میں ہم نے کھایا، الگ الگ فلیور میں۔ اب نئی چیز چلی ہے پگ فلیور، یعنی وہ خنزیر سور ہوتا تو نہیں ہے لیکن سور جیسا ٹیسٹ وہ لوگ مچھلی کے اندر تیار کرتے ہیں۔ کیا زمانہ آ گیا۔ تو اچھی طریقے سے یہ بات سمجھ لو کہ دکان پر جا کر کے حلال گوشت کا سرٹیفکیٹ چیک کر کے لانے کی وجہ سے وہ گوشت 100% حلال نہیں ہو جاتا۔ کب 100% حلال ہوگا؟ جو ڈالر دے کر کے آپ اس گوشت کو خرید کر کے لائے وہ ڈالر بھی حلال کمائی کے ہونے چاہیے۔ انکم، کمائی ہماری وہ حلال طریقے کی ہو، پھر ہم دیکھیں دکان پر جا کر کے، گوشت کی شاپ پر جا کر کے کہ حلال طریقے سے ذبح ہوا ہے، اب جا کر کے وہ انشاءاللہ مکمل حلال بنے گا۔ جیسے آپ نے بیان میں سنا، اگر آپ میں یہ چاہتے ہیں ہماری اولاد نیک بنے، صالح بنے، عالم بنے، اللہ والے بنے، اسی مجلس میں نیت کر کے اٹھو کہ انشاءاللہ 100% حلال کمائی کمائیں گے، اور اس کے لیے مسلمان بھائیو بزنس چھوٹا رکھو۔ کون کہتا ہے کہ ہم اپنے بڑے بڑے بزنس بنائیں، کاروبار بڑے بڑے کرے؟ آج کاروبار اور بزنس کو بڑا کرنے کے لیے پیسے لوگ انٹرسٹ پر، ویاج کے اوپر، لون کے اوپر لیتے ہیں، بے دھڑک لیتے ہیں، اور اس میں انٹرسٹ آ گیا، ویاج آ گیا، سود آ گیا، وہ ہماری شریعت کے اندر حرام ہے، اور لوگ اب اس کو حرام سمجھنے بھی تیار نہیں۔ ٹارگیٹ بناتے ہیں کہ بلڈنگ اتنی بڑی بنانی ہے، اتنی بڑی خریدنی ہے، اتنی گاڑیوں کا بزنس کرنا ہے، اتنے فلیٹ کا بزنس کرنا ہے، اتنی کیپیٹل ہے ہی نہیں، اتنے پیسے ہے ہی نہیں، تو حرام کے پیسے لیں گے اور لے کر کے وہ بزنس کریں گے۔ اور حضرت کی زبان سے آپ نے سنی حلال کی برکتیں، حضرت شیخ الحدیث مفتی سعید صاحب دامت برکاتہم کے ابا کا قصہ، حضرت مولانا بدر عالم صاحب کے ابا کا قصہ۔ میرے پاس نگیٹیو قصوں کا اسٹاک ہے، ایک بات میں عرض کر دوں، کروڑوں روپیے جنہوں نے، ملین بلین ٹریلین لے کر کے بزنس جمایا، اور ایک وقت وہ آیا کہ جیسے فگا ہوتا ہے، بلون ہوتا ہے، اس میں ٹاکنی مارتے ہیں، پورا گیس نکل کر کے وہ فگا ختم ہو جاتا ہے، ان کا کروڑوں کا بزنس جو انٹرسٹ اور لون اور سود کے اوپر چلتا تھا، پیر میں سلیپر پہننے کے وہ محتاج بن گئے۔ خدا کے یہاں تھوڑی دیر ہوتی ہے، لیکن دیر سویرے بھی خدا پکڑ کے چھوڑتے ہیں۔ مسجد میں بیٹھا ہوں، خدا کو گواہ رکھ کے کہتا ہوں، ایسی فیملیز کو، ایسے کٹمب کو، خاندان کو میں جانتا ہوں، میرے ٹچ میں ہے، کہ بڑے بڑے بزنس، ہم ان کو سمجھاتے تھے کہ بھائی یہ دھندا کیوں کرتے ہو، جو ہے اس پہ کرو نا، کیوں یہ لون کے بوجھ سر پہ اٹھاتے ہو؟ کہا مفتی صاحب آپ لوگ ابھی دنیا سمجھے نہیں ہو، یہ تو بزنس پالیسی ہے، کہتے رہتے ہم تو پھر بھی چھوڑتے نہیں۔ کچھ سال گزرے اور حالات ایسے زندگیوں کے اندر دیکھنے کے اندر آئے کہ کروڑوں روپیے فیملی کے اندر ہیں، لیکن پوری فیملی میں کسی بھائی کو رات کو میٹھی نیند آتی نہیں ہے، محروم ہے میٹھی نیند سے، کھانے کے سکون سے محروم ہے، رشتے ٹوٹے ہوئے ہیں۔ اللہ والوں کی حاضری میں آج نیت کر کے اٹھو کہ انشاءاللہ یہ ویاج انٹرسٹ لون کے چکر سے توبہ کریں گے اللہ سے۔ ارے پوری پاور سے انشاءاللہ بولو،
انشاءاللہ۔
اور قرآن کی دو آیت میں نے آپ کے سامنے پڑھی، پہلا قصہ حضرت آدم علیہ السلام کا، اللہ نے کیا کہا تھا، اس درخت کے پاس بھی مت جانا، اس جھاڑ میں سے کھانا بھی مت، جنت کی بات ہے، لیکن پھر بھی ریزلٹ دیکھو۔ فَأَكَلَا مِنْهَا فَبَدَتْ لَهُمَا سَوْآتُهُمَا وَطَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ۔ حضرت آدم اور حضرت حوا کو اللہ نے منع کیا تھا اس جھاڑ میں سے کھانے کا نہیں، شیطان نے کھلا دیا۔ پہلا ریئیکشن یہ ہوا جو خود اللہ نے قرآن میں بیان فرمایا کہ جو کھانا کھانے سے روکا گیا تھا، منع کیا گیا تھا، جب اس کو استعمال کیا تو ان کے بدن کے اوپر سے جنت کے لباس، جنت کے کپڑے، جو تقویٰ کے کپڑے تھے، وہ بدن کے اوپر سے نکل گئے، بدن سے اتر گئے۔ اور حضرت آدم اور حضرت حوا، وَتَفِقَا يَخْصِفَانِ عَلَيْهِمَا مِنْ وَرَقِ الْجَنَّةِ، جنت کے پتے اپنے بدن پر ڈھانکنے لگے۔ مفسرین اس جگہ پر نقطہ لکھتے ہیں کہ جب انسان کوئی غلط چیز کھاتا ہے، اس کے پیٹ میں جاتی ہے، اللہ نے جو کھانے سے منع کیا وہ کھاتا ہے، تو اس کا پہلا اثر اس کے کپڑے کے اوپر آتا ہے۔ آج جو بے حیائی کپڑوں میں نظر آ رہی ہے، لوگ پریشان ہیں، جیسے حضرت فرما رہے تھے بعض گناہ، تو سوچ لو بہت سے نیک اور دیندار گھرانوں کی لڑکیوں کے کپڑے ایسے ہوتے ہیں کہ ماں باپ کو شرم آتی ہے کہ ہماری لڑکی ایسے کپڑے پہنتی ہے، ہمارا لڑکا ایسے کپڑے پہنتا ہے، شرم آتی ہے ان کو۔ یہ نتیجہ ہے اللہ حفاظت میں رکھے حرام کمائی کا، کہ بے حیائی آئی زندگی میں، حیا شرم نکل گئی ان حرام چیزوں کو استعمال کرنے کی وجہ سے۔ اور وہ دیکھو نا، وہ سات نوجوان بیچارے، سیون ینگسٹرز، کیسے اللہ کے ولی ہوں گے وہ سیون ینگسٹرز؟ 309 برس تک خدا نے ان کو سلایا، اور 309 برس کی نیند کے بعد جب اٹھے تو آپس میں کیا ڈسکس ہو رہی ہے؟ فبعثوا احدکم بورقکم هذه الى المدینہ فلینظر ایھا ازکا طعاما، کہ ایک ساتھی کو شہر میں بھیجو، بھوک لگی ہے، پیٹ کا مسئلہ ہے، تو سات ساتھیوں نے مشورہ کر کے ایک نوجوان تملی خواہ کو بھیجا, جاؤ بھائی شہر میں. لیکن جاتے ہوئے کیا کہا, 309 سال کے بعد کھانے کی تیاری ہو رہی ہے, اس موقع پر بھی احتیاط کا حال یہ ہے کہ وہ ساتھی کو یوں کہہ رہے, بھائی شہر میں جا کر کے حلال اور پاکیزہ کھانا لے کر کے آنا. اور آج تو کھانے کے چٹاکوں نے ہم کو برباد کر دیا, یہ کھانوں کے چٹاکوں نے آج امت کو برباد کر دیا. ان کو جو ہے الگ الگ ٹیسٹوں کی ریسٹورنٹوں کے کھانے چاہیے, پھر وہاں یہ نہیں دیکھتے کہ حرام ہے حلال ہے, وہاں کیا استعمال ہوتا ہے کیا استعمال نہیں ہوتا ہے, وہ اس کو ہرگز نہیں دیکھتے. اسی لیے بہت بہت جو ہے احتیاط کی ضرورت ہے آج کے حالات کے اندر. اگر حلال کمائی کمائیں گے, حلال کھائیں گے, اللہ تعالیٰ دعاؤں کو قبول فرمائیں گے, اللہ تعالیٰ اولاد کو نیک اور صالح بنائیں گے, زندگیوں میں سکون اور چین آئے گا, گھروں میں محبتیں آئے گی, نیک اعمال زندگی میں آئیں گے, اللہ تعالیٰ راضی ہو جائیں گے, اور امت کے اس وقت کے مسائل کا بہت بڑا حل اللہ نے حلال روزی کے اندر رکھا ہوا ہے. اس لیے طے کر لو بالکل مضبوطی کے ساتھ کہ چاہے بزنس چھوٹا ہو کاروبار چھوٹا ہو لیکن حلال طریقے سے کریں گے, کہو انشاءاللہ. دکھ تو اس وقت پر ہوتا ہے مسلمانوں کے اوپر کہ آج بڑی بڑی شادیاں کرنے کے لیے بھی بیاج والے قرض لیتے ہیں. ایک تو بڑی شادی, بڑی بڑی دعوتیں, ایک جگہ نکاح پڑھایا گھر والوں نے کھڑے ہو کر کے شکریہ ادا کیا, مولانا صاحب آپ اتنے دور سے آئے. شکریہ ادا کرتے کرتے کہا, یہ بینک کے مینیجر کا بھی شکریہ. تو میں تو چونک گیا کہ یہ کیا کہنا چاہتے ہیں. میں نے بعد میں تحقیق کی تو بتایا اتنی بڑی شادی کرنے کے لیے انہوں نے وہاں سے قرض لیا ہوا ہے, اسی لیے اس کا شکریہ ادا ہو رہا ہے. وہاں شاگرد لوگ بھی ایک دو موجود تھے, میں نے کہا تمہارے گھر جا کے انڈا فرائی کھاؤں گا, شادی کی دعوت میں نہیں کھاؤں گا, ان کو چاہے برا لگ جائے. یہ ہو رہا ہے اس وقت کے اوپر امت میں, بڑی بڑی شادیاں کرنے کے لیے, ٹور مارنے کے لیے کیا ضرورت ہے. پاناما سٹی میں اللہ نے آپ کو مکان دیا ہے, بالکل برا مت لگانا, برا لگے معاف کر دینا. آپ کے فائدے کے لیے کہہ رہا ہوں, آپ سے محبت میں کہہ رہا ہوں. خدا نے پاناما سٹی میں مکان دیا ہے, فلیٹ دیا ہے, کیا ضرورت ہے کہ پلایا کے اوپر گھر لینے کے لیے بینکوں سے لون لو, کیا ضرورت ہے. دریا کناروں کے اوپر مکان خریدنے کے لیے بینکوں سے لون لو, کیا ضرورت ہے اس کی. اور اگر اپنا ذاتی مکان بینک سے نہیں لے سکتے تو بھاڑے کے گھر میں رہو, پرانی سمپل گاڑیاں استعمال کرو. لیکن اللہ کے واسطے یہ فیصلہ کر لو کہ آج تک جو لون وغیرہ کے پیسے لیو, رو رو کے خدا سے توبہ کرو, اور آئندہ پکی نیت کرو کہ انشاءاللہ حلال طریقے سے کمائیں گے, حلال کھائیں گے. اور جو بات حضرت نے فرمائی بہت ڈرنے کی بات, لوگوں کے قرضے سر پہ باقی ہے اور عمرے پہ عمرے ٹھوک رہے ہیں. میں ایسے لوگوں کو عمرے ٹھوکنا ہی کہتا ہوں, عمرے پہ عمرے ٹھوک رہے ہیں, بڑی بڑی دعوتیں کر رہے ہیں اور لوگوں کے قرضے سر پر باقی ہے. فضائل حج کی تعلیم سنتے ہو کہ نہیں سنتے ہو. حضرت نے فضائل حج کے شروع میں کیا لکھا, لوگوں کا قرضہ ادا کرو پھر حج کرنے کے لیے جاؤ, قرض ادا کرو پہلے پھر حج کرنے کے لیے جاؤ. اللہ ہم سب کو اس کی طرف دھیان دینے کی توفیق اور سعادت عطا فرمائے. واخر دعوانا ان الحمدللہ رب العالمین.
یہ بیان آپ کی خدمت میں www.muftiahmedkhanpuri.com کی طرف سے پیش کیا جا رہا ہے.